यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सर्वोच्च अदालतले संवैधानिक आयोगका 52 जना पदाधिकारी नियुक्ति विरूद्धको रिटमा आगामी असार 18 गते फैसला सुनाउने। अख्तियारद्वारा काठमाण्डौ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझै बढ़न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्यकर्मीको सुझाव। सुदूरपश्चिमका 4 सीमा नाकामा कोरोना परीक्षण शुरू। शिक्षा र खेलकुद बीच निकट सम्बन्ध रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र अमेरिका र चीन बीच व्यापारिक तनाव कम गर्ने सैद्धान्तिक सहमति।
हरेक दिनको लागि सबै पाक यही पाए जहाँ जाउँ कनेक्टेड रहोस् इन्टरनेटमा सब गर्नुहोस्
डेटा भोइस एसएमएस
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14 ह्यास डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सर्वोच्च अदालतले 52 जना संवैधानिक आयोगका पदाधिकारी नियुक्ति विरूद्ध दायर रिट निवेदनमाथिको फैसला आगामी असार 18 गतेलाई सरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, डाक्टर कुमार चुडाल र डाक्टर नहकुल सुवेदीको इजलासमा पदाधिकारी विरूद्धको रिट निवेदनमाथि सुनवाईको फैसला हिजो सुनाउने भनिएको थियो। सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारी विरूद्धका निवेदनमा हिजो सुनाउने भनिएको फैसला आगामी असार 18 गतेका लागि सरेको जानकारी दिनुभयो। सरकारले 2077 र 2078 सालमा दुई चरणमा गरी अध्यादेश मार्फत संवैधानिक आयोगमा 52 जना पदाधिकारी नियुक्त गरेको थियो। अध्यादेश मार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्नु गैर कानूनी भएको उल्लेख गर्दै दर्ता भएका 15 रिट निवेदनमाथिको सुनवाई यही जेठ 1 गते सकिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाण्डौ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध 4,31,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। काठमाण्डौ महानगरपालिकाको सामाखुशी करिडोर अन्तर्गत वसुन्धरादेखि मेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक समेत रहनुभएका परियार सहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरू निर्देशक रविनमान श्रेष्ठ, निर्देशक शिवराज अधिकारी, निर्देशक वसन्त आचार्य, निर्देशक नमराज ढकाल, इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहाल विरूद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताउनुभयो। उहाँहरू विरूद्ध 4,31,72,287 रूपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम सजाय तथा बिगो असूल उपर हुन मागदावी लिई हिजो विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ। प्रतिनिधि सभाको हिजोको बैठक पनि प्रतिपक्षी दलहरूले अवरूद्ध गरेपछि आज दिउँसो 3 बजेसम्मका लागि स्थगित भएको छ। बैठक शुरू भए लगत्तै प्रतिपक्षी दलका सांसदहरूले उठेर गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै नाराबाजी र अवरोध गर्नुभएको थियो। प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सदन 2 हप्तादेखि अवरूद्ध भइरहँदा छलफल र सभा सञ्चालन गर्न कठिन भइरहेको भएको भन्दै सभा सञ्चालनका लागि वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो। पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख घिमिरेले हिजोको कार्यसूचीबाट सम्पूर्ण कार्यक्रम हटाइएको र बैठक आज दिउँसो 3 बजेसम्मका लागि स्थगित गरिएको बताउनु भएको थियो। यसअघि हिजो दिउँसो 1 बजेका लागि बोलाइएको बैठक दलहरूबीच सहमति हुन नसकेपछि 3:15 बजेका लागि सारिएको थियो। संसदको अवरोध खुलाउने विषयमा हिजो सभामुख देवराज घिमिरे सहित नेपाली कांग्रेस नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको बैठक बसे पनि सत्तापक्ष र प्रतिपक्ष आआफ्नो अडानमा रहेपछि बैठक निष्कर्षविहीन भएको थियो। यसअघि प्रतिपक्षी दलहरूको अलग्गै बैठक बसेर भिजिट भिसा प्रकरणका विषयमा रासोपाले राखेको पाँच बुँदे प्रस्तावका विषयमा छलफल गरेका थिए। यसैबीच सभामुख सहितको छलफलपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूबीच छलफल भए पनि सहमति भने हुन सकेन। प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखता साथ उठाइरहेका छन्। सत्तारूढ दलहरूले भने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने र छानबिन समिति पनि गठन नहुने अडान राख्दै आएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले संसदको गतिरोध चाँडै अन्त्य हुने बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले गृहमन्त्रीले राजीनामा दिने कुरा अनुपयुक्त भएको जिकिर गर्नुहुँदै संसदीय छानबिन समिति बनाउने कुरा भइरहेकाले प्रतिनिधि सभाको गतिरोध छिट्टै अन्त्य हुने बताउनुभयो।
एउटा कर्मचारीमाथि छानबिन सुरु हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकारी चल्दैन, यो धेरै हिसाबले अनुपयुक्त प्रश्न थियो। त्यस कारणले यो राजीनामा आउँदैन गृहमन्त्रीको भनेर अब अहिले जसरी चाहिँ संसद अवरुद्ध भइरहेछ, अब सत्ता पक्ष र प्रतिपक्षको बिचमा लामै छलफल चलिरहेछ। अब बढीमा चाहिँ संसदीय छानबिन समिति कसरी बनाउने, के बनाउने भन्ने कुरामा छलफल भइरहेको छ। म्यान्डेट के हो भने मन्त्रीले यो सबै उठिरहेका प्रश्नको विषयमा चाहिँ संसदबाट आफ्नो चाहिँ धारणा राख्ने, सरकारको धारणा राख्ने, अनि प्रतिपक्षहरूले चाहिँ संसद खोलेर त्यो सहयोग गर्ने र यो बजेट सम्बन्धी छलफलको प्रक्रियालाई अगाडि बढाउने कुरा चाहिँ हामीले भइराखेका छौँ।
संचार मन्त्री गुरूङले भिजिट भिसा प्रकरणमा अख्तियारले कर्मचारीमाथि छानबिन शुरू गरिसकेको र त्यसबाट धेरै कुरा प्रष्ट हुने पनि बताउनुभयो। जेठ 26 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्नुहुँदै पत्रकार सम्मेलनमा संचार मन्त्री गुरूङले सरकारले नेपाल गुणस्तर प्रमाण चिन्ह तेस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले उच्च स्तरमा हुने विभिन्न भ्रमणहरू स्वीकृत गर्नुसँगै ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर 4 कमल पोखरीबाट परिवर्तन गरी वडा नम्बर 8 लुभु देवीस्थान कायम गरिएको छ। यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गरी वडा नम्बर 4 चिराघाटबाट वडा नम्बर 4 जुम्ले कुलामा कायम गरिएको छ। भारतबाट फर्किने व्यक्तिहरूमा कोरोनाको संक्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। भारतसँग सीमा जोड़िएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्क मार्फत शंकास्पद बिरामीको एन्टीजेन परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिनुभयो। वहाँका अनुसार कञ्चनपुरको गड्डा चौकी, कैलालीको गौरी फन्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्य कर्मीहरूले कोरोनाका शंकास्पद बिरामीको पहिचान गरी एन्टीजेन परीक्षणको कार्य गरिरहेका छन्। हाल झुलाघाटलाई 55, पुलघाटलाई 25, गड्डा चौकीलाई 100 र गौरीफन्टा हेल्थ डेस्कलाई 150 किट उपलब्ध गराइएको छ। भारतमा कोरोना संक्रमितको संख्या बढ़न थालेपछि सीमानाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो। यही जेठ 21 गते गौरीफन्टा सीमानाकाबाट भित्रिने यात्रुको कोरोना परीक्षणको कार्य शुरू गरिएको थियो भने जेठ 27 गतेदेखि थप 3 सीमानाकामा जाँचको व्यवस्था गरिएको छ। यही जेठ 21 देखि 28 गतेसम्म सीमानाका भएर फर्कने 16 जनाको एन्टीजेनको नतिजा पोजिटिभ आएको छ। मुलुकभर मनसून शुरू भएसँगै डेंगी संक्रमण देखिन थालेको छ। हालसम्म 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझ बढ़न सक्ने भन्दै विशेष सतर्कता अप्नाउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
नेपालमा जूनदेखि अगस्तसम्म अर्थात असारदेखि भदौ महिनासम्मलाई डेंगी संक्रमणको जोखिम कायम रहने समयका रूपमा लिइन्छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्याङ्क अनुसार जनवरी 1 जून 8 1255 जना संक्रमित भेटिएका छन् भने हालसम्म 72 जिल्लामा डेंगी संक्रमण पुष्टि भइसकेको छ। हाल सबैभन्दा धेरै संक्रमितको संख्या काठमाण्डुमा देखिएको छ। काठमाण्डुमा 132 जना, कास्कीमा 90, सुनसरीमा 87, चितवनमा 61, पाल्पामा 51, रूपन्देहीमा 47, कञ्चनपुरमा 37, दाङमा 32 र भक्तपुरमा 30 जना संक्रमित भेटिएका छन्। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चन्द्रभल झाले गत वर्ष यो अवधिमा 495 संक्रमित फेला पर्दा यस वर्ष 277 जना संक्रमित हुनुले गत वर्षको तुलनामा कम संख्या संक्रमित देखिए पनि यसको जोखिम भने कायमै रहेको बताउनुभयो। निर्देशक झाले यस वर्ष औसत भन्दा बढ़ी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको आंकलन अनुसार डेंगी संक्रमणमा पनि प्रभाव पर्न सक्ने भन्दै संक्रमण बढ़न सक्ने सम्भावना हुने भएकोले समयमै सचेतता अपनाउनु जरूरी रहेको बताउनुभयो।
पानी पर्यो भने यो बढ्ने सम्भावना हुन्छ नै, अब त्यसमा पनि भारी वर्षा भयो भने त्यो लार्वाहरू बगाइदिने पनि अवस्था हुन्छ होइन। सामान्य पानी पर्यो भने चाहिँ यसको बढ्न सक्ने पानीहरू जमा भएर पलाउने त भने मच्छर होइन लामखुट्टेले गर्दा नै हुने र अहिलेसम्म कम कमै केस हो तर बढ्न पनि सक्छ। त्यही भएर अलिक सचेत भयो भने यो धेरै नबढ्न पनि सक्छ।
डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य रोग हो। डेंगीबाट बस्न सर्वप्रथम लामखुट्टेको टोकाईबाट बस्नुपर्छ, जसका लागि पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्दा खुल्ली पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मरमत गर्ने, खाली भाँडाकुँडा घुप्ट्याएर राख्ने, पानीको ट्याङ्की सफा गरिरहने, सुत्ने बेलामा झुलको प्रयोग गर्नुपर्ने लगायतका सुझाव दिनुहुन्छ जनस्वास्थ्यविद डाक्टर शेरबहादुर पुन।
फ्रिजको मुनि भयो अथवा बाथरूम कतै पनि सफा पानीमा पनि यसले आफ्नो वृद्धि विकास गर्न सक्ने क्षमता भएको हुनाले चाहिँ हामीले त्यस्तो पानी धेरै दिनसम्म धेरै समयसम्म चाहिँ राख्नु हुँदैन अथवा त्यसलाई छोपेर राख्नुपर्ने अथवा त्यो पानीलाई चाहिँ समय समयमा चाहिँ हामीले फेर्नुपर्ने हुन्छ यदि सकिन्छ भने। विशेष गरेर झुल लगाएर हामीले किन भन्दाखेरि राति पनि नटोक्ने होइन, टोक्छ तर प्रशस्त मात्रामा सक्रिय हुने समय भनेको चाहिँ बिहान र सूर्यास्तभन्दा अगाडि कुरा गरे र लक्षणमा चाहिँ अचानक ज्वरो आउनु, टाउको असाध्य दुख्नु, आँखाको गेडी झर्ला जस्तो हुनु, मांसपेशीहरू एकदम दुख्नु, जोर्नी हड्डी भाँचेको जस्तो त्यो खालको महसुस हुनु, त्यसपछि कसै कसैलाई वाक वाक लाग्नु, बान्ता हुनु, लाग्ने बित्तिकै मरिन्छ कि भन्ने त्यो अवस्था होइन, यसको मृत्युदर धेरै कम छ।
डेंगीको लक्षण देखिए तुरन्त स्वास्थ्य संस्था जाने, लामखुट्टेको टोकाईबाट बस्न स्वास्थ्य कर्मीहरूको सुझावलाई दैनिक क्रियाकलापमा अपनाउने हो भने डेंगी संक्रमणबाट सहजै बस्न सकिन्छ। बालिका मादिन, रेडियो नेपाल, काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक पुरानो व्यवस्थामा नफर्किने बताउनु भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 स्थित ज्ञान प्रकाश नमूना माध्यमिक विद्यालयले हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनैतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्किने बताउनु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद बीच निकट सम्बन्ध रहेको बताउनु भएको छ। काठमाण्डौ स्थित दशरथ रंगशालामा हिजो 15 राष्ट्रपति रनिङ सील्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले खेलाड़ी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले शिक्षाको ज्ञान एवं खेलकुदको अनुशासन अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारका रूपमा उभ्याउन योगदान दिने बताउनुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले साझेदारी वन अति विपन्न तथा गरीब समुदायलाई फाइदा पुर्याउने गरी क्रियाशील हुनुपर्ने बताउनु भएको छ। वन तथा भू संरक्षण विभागद्वारा हिजो ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री ठकुरीले स्वदेशी काठ खेर जाने, विदेशी काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड़ दिनुहुँदै वन र वातावरणसँग सम्बन्धित अध्ययन संस्थानलाई अध्ययन अनुसन्धानमा लगाउनुपर्ने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपाल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दायर मुद्दाको प्रतिरक्षा गर्न कार्यदल गठन गरेको छ। अधिवक्ता परिवर्तन राईको संयोजकत्वमा गठित कार्यदलमा अधिवक्ता गजबहादुर एरी, अधिवक्ता दुर्गा प्रसाद चिमरिया र अधिवक्ता कपिल देव ढकाल सदस्य हुनुहुन्छ। मुद्दामा पार्टीका तर्फबाट कानूनी प्रतिरक्षाका लागि आवश्यक कागजात अध्ययन गरी कार्यदलले सम्मानित अदालत समक्ष पार्टी संगठनका तर्फबाट प्रतिरक्षा गर्ने केन्द्रीय कानून विभाग प्रमुख डाक्टर देवमान समुवा हाम्फेले जानकारी दिनुभयो। बागलुङका दशवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ। चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्ण खोप घोषणा भएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो। कोशी प्रदेश सरकारले कृषकहरूलाई राहत दिन ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनमै कमजोर देखिएको छ। आर्थिक वर्ष सकिन लाग्दा धनकुटामा यो कार्यक्रम कार्यान्वयन हुन सकेको छैन। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
लामो समयदेखि पशुपालन, तरकारी खेती र नगदे बालीमा संलग्न कृषकहरूलाई लक्षित गरेर कोशी प्रदेश सरकारले कृषि कर्जामा ब्याज अनुदान दिने नीति ल्याएको थियो। प्रदेश सरकारले व्यावसायिक कृषिका लागि बैंकबाट लिएको कर्जामा 6, वित्तीय संस्थाबाट लिएको कर्जामा 7 र सहकारी संस्थाबाट लिएको कर्जामा 8% ब्याज अनुदान स्वरूप किसानलाई उपलब्ध गराउने जनाएको छ। तर यो कार्यक्रम आर्थिक वर्ष सकिन लाग्दा पनि कार्यान्वयनमा नआएको किसान नारद कटुवालले बताउनुभयो।
कृषि लोनमा प्रक्रिया पुग्नका लागि र प्रक्रिया पुर्याउनलाई कृषकहरूले अत्यन्त धौ परेको छ, गाह्रो परेको छ। त्यति गरेर पनि कृषकहरू ब्याङ्कमा पुग्दाखेरि ब्याङ्कले चाहिँ विभिन्न व्यवधानहरू, विभिन्न बाधा अडचनहरू देखाएर विभिन्न बाहनामा अहिलेसम्म ऋण लगानी गरेको छैन।
ब्याज अनुदान पशुपालन फार्म, फलफूल खेती, बजारीकरण, पशु पंक्षी जन्य उपकरण, कृत्रिम गर्भाधान, पुष्प व्यवसाय लगायत क्षेत्रमा केन्द्रित हुने भनिएको छ। प्रदेश सरकारको कार्यविधि अनुसार किसानले पहिले नै बैंक वा वित्तीय संस्थालाई ब्याज भुक्तानी गर्नुपर्ने र त्यसपछि मात्रै प्रदेश सरकारबाट रकम फिर्ता हुने व्यवस्था रहेको छ। तर आर्थिक वर्षको अन्त्य हुन लाग्दा पनि धनकुटाका किसानले यो कार्यक्रममा सहभागिता जनाउन सकेका छैनन्। धनकुटामा भर्खरै मात्र केही निवेदन आउन थालेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राणाले बताउनुभयो।
यहाँ आएर एकजना हाम्रो हिमालय एग्रो फरेस्ट रिसर्च एकाडेमी महालक्ष्मी नगरपालिका 2 टिममा आएर उहाँहरू फर्म चाहिँ लिएर जानु भएको छ, तर उहाँहरूले पेश गर्नुभएको मलाई जानकारी भएको छैन। तर धेरै
प्रदेश सरकारले 10 लाखदेखि 3 करोड़ रुपियाँसम्मको कृषि कर्जामा मात्र यो सुविधा लागू गर्ने कार्यविधिमा उल्लेख गरेको छ। अनुदान वितरणमा पारदर्शिता ल्याउन नगद तथा जिन्सी अनुदानको सट्टामा ब्याज अनुदानको नीति अवलम्बन गरे पनि प्रभावकारी बन्न सकेको छैन। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। हिजो राष्ट्रपतिको कार्यालय व्हाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको नेपाली नियोगले जनाएको छ। मौसम बदली भएसँगै ठाउँ ठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी क्षेत्रमा 2 दिन अलि बढ़ी वर्षा भएकाले तापक्रम घटेको छ। अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ। महाशाखाका मौसमविद रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढ़ी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताउनुभयो। पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढ़ी तातो हुने पनि उहाँले जानकारी दिनुभयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिका र चीन आपसी व्यापारिक तनाव कम गर्ने एक सैद्धान्तिक समझदारीमा सहमत भएका छन्। अमेरिकाका वाणिज्य मन्त्री हवाई लुटनिकले सो समझदारीले दुवै देशले दुर्लभ खनिज तथा चुम्बकीय धातुहरूको व्यापार निषेध गर्ने प्रावधानमा जोड़ दिने बताउनुभयो। सो समझदारीलाई अब दुवै देशका शीर्ष नेतृत्व समक्ष लगिने वार्ताका सहभागीहरूले बताएका छन्। अमेरिकाको लस एन्जलसमा शहरका मेयर करिन वासले आप्रवासीहरूमाथिको धरपकड़को विरोधमा भएको प्रदर्शनमा लुटपाट र तोड़फोड़ हुन थालेपछि केही ठाउँमा कर्फ्यू आदेश जारी गर्नुभएको छ। गैर कानूनी आप्रवासीहरूलाई छापा मार्दै पक्राउ गर्न थालेपछि अमेरिकाका धेरै ठाउँमा यसको प्रतिकार हुन थालेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित स्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तर मन्त्रालयका कार्यलाई प्राथमिकता दिन कर्मचारीहरूलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। परिणाममुखी अभ्यासमा जान आवश्यक रहेको उल्लेख गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र राजस्व सचिव दिनेश घिमिरेले अतिरिक्त मेहनत गरेर राजस्व संकलन र पूँजीगत खर्च वृद्धिमा सहजीकरण गर्न महाशाखा प्रमुख तथा विभागीय प्रमुखहरूलाई आग्रह गर्नुभयो। विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धि दर सम्बन्धी पूर्वानुमानमा कटौती गरेको जनाएको छ। विश्व बैंकद्वारा मंगलबार सार्वजनिक गरिएको विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन अनुसार हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब 70% अर्थतन्त्रहरूमा वृद्धि दर घटाउने गरी प्रभाव पारेको उल्लेख गरेको छ। प्रतिवेदनले सन् 2025 लागि विश्व आर्थिक वृद्धि दर 2.7%बाट घटाएर 2.3% बनाएको छ। त्यस्तै सन् 2026 लागि उक्त दर 2.7%बाट घटाएर 2.4%मा झारेको छ। विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् 2025 वृद्धि दर 3.8% रहने अनुमान गरिएको छ। प्रतिवेदनले संयुक्त राज्य अमेरिकाको वृद्धि दर 2025 1.4% मात्र हुने सम्भावना देखिएको उल्लेख गरेको छ। त्यस्तै चीनको वृद्धि दर भने अघिल्ला पूर्वानुमान अनुसार नै यथावत रहने विश्व बैंकले उल्लेख गरेको छ। कर्णाली प्रदेश सरकारको दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ। कार्यक्रमबाट कर्णालीका दुग्ध उत्पादक किसानहरू लाभान्वित भएका छन्। कार्यक्रम मार्फत लाभान्वित भएका किसान वीरेन्द्रनगर नगरपालिका 12 खोरियाका 51 वर्षीय डम्बर केसीले हाल दैनिक 40 लिटर दूध बेच्दै आएको र अनुदानले आफूहरूलाई सहयोग गरेको बताउनुभयो। कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको दूधमा प्रोत्साहन अनुदान कार्यक्रमबाट केसी जस्ता थुप्रै किसानहरूले राहत प्राप्त गरेका छन्। वीरेन्द्रनगर 12 की 45 वर्षीय दीपा भट्टराईले प्रदेश सरकारले उपलब्ध गराएको अनुदान कार्यक्रमले किसानको जीवनमा नयाँ ऊर्जा थपिएको बताउनुभयो। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुग्ध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रति लिटर 10 रूपियाँ, बाँकी जिल्लाहरूमा प्रति लिटर 5 रूपियाँ अनुदान उपलब्ध गराउँदै आएको छ। तनहुँको आबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि किसानहरू उत्साहित भएर उत्पादनमा जुटेका छन्। उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मह र मासमा प्रति किलो 25 रूपियाँका दरले अनुदान दिइएको छ। आबुखैरेनी 4 र 5 का किसानले चालू आर्थिक वर्षमा मह र मास उत्पादन गरे बापत 3,93,450 अनुदान प्राप्त गरेका छन्। पालिकाले मह र मास हाट बजारसम्म ढुवानीको व्यवस्था समेत मिलाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
काठमाडौँमा जारी 15 केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तर्गत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राणा मगर र सुदूरपश्चिम प्रदेशकी संगीता विकले बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा प्रवीणले जुनियर छात्र 100 मिटर दौड़ तथा संगीताले जुनियर छात्र 400 मिटर दौड़मा राष्ट्रिय कीर्तिमान बनाएका हुन्। कीर्तिमान बापत दुवैले जनही 10,000 नगद पुरस्कार प्राप्त गरेका छन्। राणा मगरले निर्धारित दूरी 10.76 सेकेण्डमा पूरा गर्दै कीर्तिमानी स्वर्ण जिते। 13 एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला टीम इभेन्टको उपाधि बागमती प्रदेशले जितेको छ। नेपालका नम्बर 1 विपना ब्लोन र नम्बर 2 स्वस्थानी श्रेष्ठ सामेल बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशलाई समान 3-3 हराउँदै उपाधि जित्न सफल भयो। 4 प्रदेश सहभागी टीम इभेन्टमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टीमले उपाधि जित्ने प्रावधान रहेको छ। कोशी प्रदेश विरूद्धका खेलमा बागमतीका लागि स्वस्थानीले डोल्मा तामाङलाई 11-8, 11-5 र 11-4, विपनाले रचना प्रजालाई 11-4, 11-5 र 11-4 तथा अस्मिता नगरकोटीले तारादेवी गुरूङलाई 11-3, 11-1 र 11-2 पराजित गरे।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज कोशी र लुम्बिनी प्रदेश लगायत देशको पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस र वर्षा 0.5 मिलिमिटर परेको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा सूर्योदय अघि बिहान 5:07 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सर्वोच्च अदालतले संवैधानिक आयोगका 52 जना पदाधिकारी नियुक्ति विरूद्धको रिटमा आगामी असार 18 गते फैसला सुनाउने। अख्तियारद्वारा काठमाण्डौ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर। 72 जिल्लामा फैलिएको डेंगी संक्रमण मनसून अवधिमा अझै बढ़न सक्ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य कर्मीको सुझाव। सुदूरपश्चिमका 4 सीमा नाकामा कोरोना परीक्षण शुरू। शिक्षा र खेलकुद बीच निकट सम्बन्ध रहेको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र अमेरिका र चीन बीच व्यापारिक तनाव कम गर्ने सैद्धान्तिक सहमति। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।